यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्धको महाअभियोग प्रस्ताव फेरि अघि बढ़ाउन दलहरूबीच सहमति। प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव सिफारिश समिति गठन। तनहुको दमौली मुख्य चोकमा लागेको आगलागी अझै नियन्त्रण बाहिर। हेलिकप्टरबाट पानी हालेर निभाउने प्रयास जारी। र युक्रेनमाथि रसियाले गरेको आक्रमणले वरपरका राष्ट्रहरू भयभीत। फिनल्याण्ड र स्विजरल्याण्ड नेटोमा नजान। रसियाको चेतावनी। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा महाअभियोग प्रस्ताव सिफारिश समिति गठन भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच शुरू भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्धको महाअभियोग प्रस्ताव अघि बढ़ाउन महाअभियोग सिफारिश समिति गठन गर्न राख्नु भएको प्रस्ताव स्वीकृत भएको थियो। 11 सदस्यीय सिफारिश समितिमा एकवाल मिया, कल्याणी खड्का, कृष्ण भक्त पोखरेल, प्रमोद शाह, मीन बहादुर विश्वकर्मा, यशोदा गुरूङ, राम बहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बा हाम्पे रहनु भएको छ। बिहान सभामुखले बोलाउनु भएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच प्रधान न्यायाधीश विरूद्धको महाअभियोग प्रक्रिया अघि बढ़ाउन सो समिति गठन गर्ने सहमति भएको थियो। नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका 98 सांसदको हस्ताक्षर सहित प्रधान न्यायाधीश विरूद्ध गत फागुन 1 गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोगपछि प्रधान न्यायाधीश जबहरा स्वत निलम्बित हुनुभएको छ। यसै गरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 31 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2077-78 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 29 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। तनहुको व्यास नगरपालिका 4 स्थित दमौली मुख्य चोकमा बिहान 10 बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। भूपाल हार्डवेयरको गोदामबाट शुरू भएको आगोले नजिकका घरमा पनि क्षति पुर्याएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, व्यास नगरपालिका तथा पोखराबाट आएको दमकलले आगो निभ्याउने प्रयास गरिरहेको प्रहरी नायब परीक्षक युवराज खड्काले जानकारी दिनुभयो। साथै सिमरिक एयरको हेलिकप्टरले आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। तनहुमै रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको पहलमा काठमाडौँबाट हेलिकप्टर मगाइएको थियो। आज बस्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिट ब्यूरो, स्थायी समिति र पदाधिकारी चयनका साथै कार्य विभाजन लगायतका स्थानीय निर्वाचनको तयारी, एमसीसीका सन्दर्भमा पार्टीले लिएको निर्णयको समीक्षा र महत्वपूर्ण विधेयक पेश गर्न संसद सुचारू गर्न आग्रह गर्ने लगायतका प्रस्ताव तय गरिएको थियो। लामो समयदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलमा धावन मार्ग कालोपत्रीको काम सकिएको छ। विमानस्थलसम्म पुग्ने सड़क नहुनु र धावन मार्गमा घाँस तथा हिलो हुनु लगायतका कारण पटक पटक बन्द भएको विमानस्थल कालोपत्रेसँगै सुविधा सम्पन्न भएपछि अब भने नियमित सञ्चालनमा आउने बताइएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
गौ चरणमा परिणत भएको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सकिएको छ। भारी महिना विमानस्थल सञ्चालनार्थ धावन मार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का मार्फत गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। बागलुङ नगरपालिका वार्ड नम्बर 14 का अध्यक्ष चक्रबहादुर केसी।
लामो समयको इन्तजार पछि बलेवा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ। यहाँका धार्मिक पर्यटकीय स्थलहरू, साहसिक पर्यटकीय स्थलहरू जस्तो बन्जीजमहरू छ, यिनमा आउने बाहिरी पर्यटकहरू पनि यहाँ सहज रूपले आउन सक्छन्। सञ्चालन भइसकेपछि हाम्रो यहाँबाट काठमाडौँ तर्फ जाने अथवा भैरवा तर्फ जाने अहिलेको नयाँ युग अनुसारकै एउटा सुविधा लिने जीविकोपार्जनका अवसरहरू पैदा हुनेछन्।
विमानस्थलमा कच्ची धावन मार्ग, विमानस्थलसम्म पुग्ने सड़क कालोपत्रे नहुनु लगायतका समस्याका कारण विमानस्थल पूर्ण बन्द भएको थियो। विमानस्थलसम्म जाने सड़क पक्की र धावन मार्ग कालोपत्रे भएसँगै स्थानीयवासीमा अब भने एउटा आशाको दियो बलेको छ। स्थानीय रुकमणी सुवेदी।
अब चल्छ कि भन्ने आश छ। अब चल्यो भने एक फेरि पहिलो चानसमा काठमाडौँ चढियो।
विमानस्थलको 700 मिटर लम्बाई तथा 30 मिटर चौडाई कालोपत्र सक्ने गरी धावन मार्ग प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेबी बल्खुसँग ₹7 करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। विमानस्थल निर्माण भएर सञ्चालनमा आए पश्चात कृषि, पर्यटन र व्यापार व्यवसायमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ। विमानस्थलको छेवैमा खाजाघर सञ्चालन गर्नुभएका राम बहादुर खत्री।
नियमित चल्यो भने त फाइदा त हुने नै भयो नि।
यो विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका नागरिकले लाभ लिन सक्नेछन्। त्यति मात्र होइन, यस क्षेत्रमा उत्पादित वस्तुहरू समेत हवाई सेवा मार्फत देशको विभिन्न ठाउँमा पुर्याउन सकिनेछ भने बिरामी भएर तत्काल अस्पताल पुर्याउन नसकेर अकालमै ज्यान गुमाउनु पर्ने समस्याको पनि अन्त्य हुनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
यो रिपोर्ट पछि अब बाँकी समाचार। श्रीराम र सीताको डोली सहित मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरी प्रवेश गरेका छन्। यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुबनी जिल्लाको फूलहरमा रात्रि विश्राम गरेका यात्री आज चौथो दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरू भएको हो। आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागीले आज मटिहानीमै रात्रिवास गर्नेछन्। विश्राम स्थलमा श्रीराम र जानकीको प्रतिमा राखिएको डोली आइपुगेपछि मटिहानी वरपरका बस्तीबाट डोली दर्शन गर्नेको घुइँचो लागेको छ। लण्डन स्थित नेपाली दूतावासले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न गृह कार्य शुरू गरेको छ। दूतावासले भूतपूर्व गोर्खा संगठनका अभियान कर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो। बेलायत सरकारसँग कहिले वार्ता शुरू गर्ने भन्ने बारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो। गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरूङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ। अन्य थप प्रतिनिधि भने विषयगत रूपमा छानिनेछ। दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिक पत्र पठाइने दूतावासले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको नयाँ अवधारणा ल्याएको छ। स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले आयुर्वेद, योगा अभ्यास, मनोसामाजिक परामर्श र स्वच्छ खानपान तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य शिक्षा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य प्रवर्धन केन्द्रको अवधारणा ल्याएको हो। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
चालू आर्थिक वर्षलाई स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढ़ाएको सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेद, योगाभ्यास, मनोसामाजिक परामर्श र स्वच्छ खानपान तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य शिक्षा दिने उद्देश्यले स्वास्थ्य प्रवर्धन केन्द्रको नयाँ अवधारणा ल्याएको छ। घर घरमा रोग र औषधिले छुनु पूर्व गर्नुपर्ने पूर्व सावधानी र अभ्यासलाई प्रयोगमा ल्याई आम जनजीवनमा सकारात्मक प्रभाव पार्ने कार्यलाई स्वास्थ्य प्रवर्धन केन्द्रले प्रोत्साहन गर्ने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताउनुभयो।
स्वास्थ्य शिक्षामा जनचेतना फैलाउने उद्देश्यका साथ मान्छेको जीवनशैलीलाई व्यवस्थित गर्ने र रोगै नलाग्ने ढंगले सरकारले गर्नुपर्छ।
कञ्चनपुरको महेन्द्रनगरबाट शुरू गरिएको उक्त कार्यलाई विस्तार गरी सुदूरपश्चिम प्रदेशका सबै 9 वटै जिल्ला र 88 वटै स्थानीय तहहरूसम्म पुर्याउने लक्ष्य रहेको मन्त्री खड्काले जानकारी दिनुभयो।
हामी 9 वटै जिल्लामा स्वास्थ्य शिक्षा प्रबन्धन केन्द्रलाई अगाडि बढाउँछौँ। त्यो सँगै हामी 88 वटै स्थानीय पालिकामा त्यसलाई अगाडि बढाउँछौँ। पहिलो कुरा त मान्छेलाई रोगै लाग्नु
तीनै तहका सरकार र सरोकारवाला निकायको स्वास्थ्य शिक्षा सम्बन्धी नीति निर्माण, कार्यान्वयन र प्रवर्धनका लागि स्वास्थ्य प्रवर्धन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गर्नेछ। त्यस्तै हरेक क्षेत्रलाई स्वास्थ्यसँग जोडेर दूरदराजसम्म स्वास्थ्य शिक्षा अभिवृद्धि गर्ने र मनोसामाजिक परामर्श दिई सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काको भनाइ छ।
सत्सङ्गको कुराहरू आयो, पोल्ट्री फर्मको कुरा आयो, फिजियोथेरापीको होस्, योगको कुरो होस्, आयुर्वेदको कुरो होस्, मानसिक रोगहरू अनि सामाजिक रोगहरू अन्त वकालतहरू गर्छौँ र बहसहरू गर्छौँ, पैरवी गर्छौँ, सरकारलाई जनजति आउँछौँ, निगरानी गर्छौँ, अनुगमन गर्छौँ र स्वास्थ्यमा सही सूचनाहरू सम्बन्धितमा दिन्छौँ।
प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र हाललाई स्वास्थ्य कार्यालय कञ्चनपुरमै स्थापना गरिएको भए पनि निकट भविष्यमा छुट्टै कार्यालय स्थापना गरिनेछ। महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकमको 4G
फिजियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियाले युक्रेनमाथि गरेको आक्रमणले बाल्टिक राष्ट्रदेखि मोल्दोभासम्मका राष्ट्रहरूमा भय छाएको छ। रसियाले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आबद्ध भए आक्रमण गर्ने चेतावनी दिएपछि फिनल्याण्ड र स्वीडेन पनि चिन्तित बनेका छन्। फिनल्याण्ड तटस्थ रहँदै आएको र स्टालिन कालमा रसियाली सेनाको आक्रमण डटेर सामना गरेको राष्ट्र समेत रसियाको चेतावनीले चिन्तित बनेपछि अरू राष्ट्रको हालत सहजै अनुमान लगाउन सकिने विश्लेषकहरूले बताएका छन्। रसियाले अहिले पनि स्वीडेनको हवाई क्षेत्रमा अतिक्रमण गर्दै आएको छ। नेटोमा आबद्ध भई सुरक्षाको प्रत्याभूति हुने भए पनि ती दुई देशले अझै निर्णय लिन सकेका छैनन्। र रसिया र युक्रेन बीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्तिवार्ता भोलि सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीच बेलारूसको सीमामा पहिलो र दोस्रो चरणको वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरूले जनाएका छन्। युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आर्कसानले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रसिया बीच तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी दिनुभएको विभिन्न संचार माध्यमहरूले जनाएका छन्। यसपटक वार्ता कहाँ गर्ने भन्ने बारेमा केही खुलाइएको छैन। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव फेरि अघि बढ़ाउन दलहरूबीच सहमति। प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव सिफारिश समिति गठन। तनहुको दमौली मुख्य चोकमा लागेको आगलागी अझै नियन्त्रण बाहिर। हेलिकप्टरबाट पानी हालेर निभाउने प्रयास जारी। र युक्रेनमाथि रसियाले गरेको आक्रमणले वरपरका राष्ट्रहरू भयभीत। फिनल्याण्ड र स्विजरल्याण्ड नेटोमा नजान रसियाको चेतावनी। सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार। सकियो। अर्को समाचार प्रसारण 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।